আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মায়ে ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বাদ, ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী, ইয়া আইয়ুহাল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজকে আমারি ইস তারবিয়তি নশিস কা উনওয়ান হে ইলম কি ফজিলত আর আহমিয়ত। ইসলাম নে তহসিল ইলম পর বহুত জোর দিয়া আর নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম কে আমল সে আর সরকার কি আহাদিস মুবারকা সে জব হাম উসকা মুতালা করতে হ্যায় আর দেখতে হ্যায় তো হামে পতা চলতা হ্যায় কি হুজুর পুর নূর সাল্লাল্লাহু আলাইহি ওয়াস সালাম নে মুসলমানো কো ইলম হাসিল করনে পর জোর দিয়া, উনকো তরগিব দিলাই আর হুকম দিয়া কে ও ইলম হাসিল করে। ওহি কি পহলি ইবতদাহি ইলম সে হো রই, ইকরা, আল্লাহ ফরমাতা হ্যায় মহবুব পড়িয়ে, পড়নে সে হি ইবতদা হো রই। আর উসকে বাদ নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম নে আপনি মুতাআদ্দিদ আহাদিস মে ইসকি ফজিলত আর আহমিয়ত কো বায়ান ফরমায়া। জঙ্গে বদর কে মৌকে পর জো কুফার কয়দ হোকর আয়ে, হুজুর আলাইহিস সালাতু ওয়াস সালাম নে উনকা ফিদিয়া ইয়ে মুকাররর কিয়া কে উনমে সে এক কয়দি 10 মুসলমানো কো লিখনা পড়না সিখায়। জব জঙ্গ হোতি থি তো মুসলমানো কো ফতা হাসিল হুই, জব ভি ফতা হাসিল হুই তো জাহির হ্যায় উনকে কুছ লোক পকড় লিয়ে কাফিরোঁ কো জো কয়দ হো গয়ে, উনকো কয়দি বনাকর লে আয়ে। আব উনকা ফিদিয়া কিয়া হোতা থা কি ইয়া তো ও মাল দে আর মাল দেকর ফির আপনি আপনি জান ছোড়া লে, ইয়ানি কোই মুকরর কর দিয়া গয়া ভাই ইতনে পয়সে তুম হামে দো তো হাম তুমে ছোড় দেঙ্গে, কতল নেই করেঙ্গে, উনকো কয়দ কর লিয়া। হর জঙ্গ মে ইসি তরহ হোতা থা। তো ইসলাম কি পহলি জঙ্গ জঙ্গে বদর জব হুই আর আপ জানতে হ্যায় কি মুসলমানো কো ফতা হাসিল হুই, আল্লাহ তবারক ওয়া তাআলা নে গলবা কাফিরোঁ পর আতা ফরমায়া আর কসীর তাদাদ মে কাফিরোঁ কে বড়ে বড়ে জরনেল, উনকে লিডার আর উনকে উমরা জো কবীলোঁ কে সরদার থে, ও সব কে সব ওয়াসিলে জাহান্নাম হো গয়ে। গোয়া ইস জঙ্গ নে উনকি কমর তোড় কে রখ দি আর মুসলমানো কা এক রব কাফিরোঁ পর তারি হো গয়ে। ও সমঝতে থে না কি ইয়ে কুছ নেই, ইয়ে তো আরব কে চরওয়াহে হ্যায়, ইয়ে ক্যা কর সকতে হ্যায়, হামারে পাস দৌলত হ্যায়, হামারে পাস ইফরাদি কুওয়াত হ্যায়, হামারে পাস সামান হরব হ্যায়, সারি চিজে হামারে পাস হ্যায়, ইয়ে 313 আর উদার হাজারো কি তাদাদ, তো কোই জোড় নেই থা, কোই মুকাবলা নেই থা, লেকিন আল্লাহ তবারক ওয়া তাআলা নে 313 কো হাজারো পর গালিব করকে ইয়ে সাবিত কর দিয়া কে সামান হরব ইফরাদি কুওয়াত কোই হাসিয়াত নেই রাখতি আল্লাহ তবারক ওয়া তাআলা পর তাওয়াক্কুল আর ভরসা কে মুকাবলে মে, কে ইদার তেগো তীর পর সামান হরব পর ইফরাদি কুওয়াত পর কে হামারে পাস ইতনে লোক হ্যায় হাম গলবা হাসিল কর লেঙ্গে আর উদার সিরফ আল্লাহ কি জাত পে ভরসা, হুজুর আলাইহিস সালাতু ওয়াস সালাম পর ভরসা আর কুছ নেই, আল্লাহ তাআলা নে গালিব কর দিয়া। তো আব জঙ্গ মে জো কয়দি আয়ে উনমে বহুত সে এসে থে জো পড়ে লিখে থে, লিখনা পড়না জানতে থে, আর মুসলমানো মে আকসরিয়ত এসি থি কি জো লিখনা পড়না নেই জানতে থে। তো আব আপ দেখে ইলম কি আহমিয়ত নিগাহে নবুয়ত মে, হুজুর আলাইহিস সালাতু ওয়াস সালাম কে নজদীক ইলম কি আহমিয়ত কিতনি থি, দৌলত আর ইলম আব দোনো চিজে সাথ সাথ হ্যায়, আগর হুজুর আলাইহিস সালাতু ওয়াস সালাম চাহতে দৌলত কা হুসুল চাহতে তো উনকে লিয়ে মুকরর কর দেতে ইতনে হাজার দিরহম ইয়া দিনার তুম হামে দে দো হাম তুমে আজাদ কর দেঙ্গে, আর এসা হোতা ভি থা আকসর জঙ্গো মে। লেকিন পহলি জঙ্গ ইসলাম কি জব হুই হ্যায় আর হুজুর আলাইহিস সালাতু ওয়াস সালাম নে ইয়ে দেখা কি মুসলমানো মে বহুত সে এসে হ্যায় জো লিখনা পড়না নেই জানতে, اب ان کو کیسے لکھنا پڑھنا سکھایا جائے؟ اور ادھر کافروں کی تعداد جو قید ہو کر آئی, اکثریت لکھنا پڑھنا جانتی تھی. تو اب آپ دیکھیں کہ حضور علیہ الصلوۃ والسلام نے کتنا بہترین فیصلہ فرمایا, ان سے مال نہیں مانگا کہ تم ہمیں اتنا مال دو تو ہم تمہیں آزاد کر دیں, اتنی جائیداد دو تو ہم تمہیں آزاد کر دیں, اتنے درہم یا دینار دو. حضور علیہ الصلوۃ والسلام نے فیصلہ یہ فرمایا کہ تم لوگ لکھنا پڑھنا جانتے ہو, تم میں سے ایک قیدی جو ہے کم سے کم 10 مسلمانوں کو لکھنا پڑھنا سکھا دے وہ آزاد. علم کی اہمیت, لکھنا پڑھنا سکھا دے وہ آزاد ہے. مال نہیں مانگا. پتا یہ چلا کہ حضور علیہ الصلوۃ والسلام کی نگاہ نبوت میں مال کی کوئی حیثیت نہیں تھی, دولت کی کوئی حیثیت نہیں تھی, علم کی حیثیت, علم کی اہمیت. اور پھر ہوا بھی یہی کہ وہ لوگ جب آئے تو ایک قیدی نے کم سے کم 10 مسلمانوں کو لکھنا بھی سکھا دیا, پڑھنا بھی سکھا دیا. اور جب سرکار نے دیکھ لیا کہ 10 مسلمانوں کو اس ایک نے سکھا دیا, فرمایا جاؤ تم آزاد, اس کو چھوڑ دیا. نہ اس کو مارا گیا, نہ اس پر کوئی تشدد کیا گیا, اور اس کے بعد وہ آزاد ہو کر مکے چلا گیا. اب آپ اندازہ کریں کہ کتنے مسلمانوں نے لکھنا پڑھنا سیکھ لیا ہو. یعنی ایک قیدی نے 10 کو سکھایا, تو اگر 10 ہوں گے تو کتنے ہو گئے؟ کتنے ہو گئے؟ 100 ہو گئے نا, اور وہ اس سے بھی زیادہ تھے. پتہ یہ چلا کہ لکھنا پڑھنا, علم حاصل کرنا, سیکھنا, سکھانا, یہ اسلام نے ہمیں بتایا, حضور علیہ الصلوۃ والسلام نے ہمیں بتایا. ورنہ اگر ان سے مال لے لیتے تو مال لے کر بھی چھوڑ دے. فرمایا نہیں, ایک قیدی 10 مسلمانوں کو لکھنا پڑھنا سکھا دے. دوسری بات, جب وحی نازل ہوتی تھی, سرکار دو عالم علیہ الصلوۃ والسلام فوراً صحابہ کو بلاتے تھے. کچھ صحابہ ایسے تھے کہ جو وحی لکھتے تھے, سارے صحابہ نہیں لکھتے تھے, لکھنا پڑھنا تو بہت سارے بھی جانتے تھے, لیکن ان کو کہتے ہیں کاتبان وحی. کاتب کے معنی لکھنے والا, کاتبان وحی یعنی وحی کو لکھنے والا مخصوص لوگ تھے. حضور علیہ الصلوۃ والسلام ان کو بلاتے تھے, دیکھو ابھی قرآن کی یہ آیت نازل ہوئی ہے, میں تمہیں بتا رہا ہوں, اسے لکھو. وہ فوراً لکھتے تھے, اور وہ جب وہ لکھ لیتے تھے تو علم محفوظ ہو جاتا. تو آپ جانتے ہیں کہ لکھنے سے علم محفوظ ہو جاتا, ٹھیک ہے نا, انسان کے ذہن سے تو نکل جاتا ہے. یہ الگ بات ہے کہ اللہ تبارک و تعالی کسی کو ایسا حافظہ عطا فرما دے کہ جو بھی سنے وہ یاد ہو جائے. سب کا ذہن ایک طرح نہیں ہوتا, سب کی استعداد ایک طرح نہیں ہوتی, سب کے کیچ کرنے کی صلاحیت ایک طرح نہیں ہوتی. کچھ ایسے ہیں کہ ذرا سی بات آپ نے بتائی فوراً ذہن میں بیٹھ گئے, اور کچھ ایسے کہ ساری عمر بتاتے رہو سمجھاتے رہو کچھ نہیں, ایک نشست میں بتایا دوسری نشست میں بھول گئے. خیر آپ لوگ تو اچھے لوگ ہیں, آپ یاد رکھتے ہیں. تو اس لیے اب حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں جو سنتا تھا بھول جاتا, تو میں نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و آبی, حضور میرے ماں باپ قربان, میں آپ کی احادیث سنتا ہوں اور بھول جاتا, ذہن سے نکل جاتی. سرکار نے فرمایا ابو ہریرہ اپنی چادر بچھاؤ. انہوں نے اپنی چادر ایسے کھولی, سرکار نے ایسے کیا اور کوئی چیز ڈال دی. کیا چیز ڈالی؟ کچھ نظر تو نہیں آیا, ایسے کیا اور ڈال دی. کہا اسے اپنے سینے سے لگا لو. انہوں نے اپنے سینے سے لگا لیا. فرماتے ہیں اس کے بعد جو بھی سنتا ہوں مجھے یاد رہتا, میں بھولتا ہی نہیں. اسی لیے تمام صحابہ میں سب سے زیادہ حدیثیں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی, سب سے زیادہ حدیث. اور اس کی دو وجہ تھی, ایک وجہ تو حاضری بارگاہ رسالت صلی اللہ علیہ وسلم, کچھ بھی ہو وہ حضور کی بارگاہ میں حاضر. کیسا ہی موسم ہو, سردی ہو, گرمی ہو, خزاں ہو, بہار ہو, بارش ہو, کیسا ہی کام ہو, سب چھوڑ دیا, حضور کی بارگاہ میں حاضر. اور یاد رکھو حاضری کی بڑی اہمیت ہے, حاضری کی بڑی اہمیت ہے بارگاہ رسالت میں بھی اور بارگاہ اولیاء اللہ میں بھی. جس کی حاضری جتنی ہے اس پر اتنی کرم نوازی. تو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی کثرت روایت کی وجہ یہ ہے, ایک وجہ تو یہ کہ ان کی حاضری ہر وقت موجود. اب ظاہر ہے جو ہر وقت موجود رہے گا, جتنا زیادہ حاضر رہے گا اتنی زیادہ حدیثیں سنے, اتنی زیادہ باتیں سنے, جو حضور کی زبان مبارک سے نکلا صلی اللہ علیہ وسلم, تو فوراً لکھ لیا. अच्छा लिखने की भी नौबत नहीं, जब ये मामला हो गया चादर वाला तो वैसे ही याद होगा, हजारों हदीसे याद। और अरसे दराज के बाद लोग उनको बुलाकर पूछते थे, बेऐन ही उसी तरह सुनाते थे जैसा पहले सुनाए। इतना कवि हाफजा हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु, ये बारगाह रिसालत से एक नेमत उन्हें मिली, सबसे ज्यादा हदीसे मरवी। अच्छा अब सबका ऐसा हाफजा नहीं था, इसीलिए नबी पाक अलैहिस्सलातु वस्सलाम लिखवाते थे वही, जो आयत नाजिल हुई फौरन लिखवा ली ताकि महफूज हो जाए, महफूज हो जाता। कलम इल्म को बाकी रखता है, किताब और कलम से अपना रिश्ता कायम रखिए। कलम इल्म को महफूज रखता है, कलम इल्म की तरसील का जरिया है, कलम इल्म की इशात का जरिया है, कलम इल्म को महफूज करता है, कलम इल्म को बाकी रखता है। लिख लिया बाकी, 10 साल के बाद भी देखा तो महफूज है, वो चीज काम आ सकती है ना, जहन से निकल सकती है, लेकिन जो लिखा हुआ है वो नहीं निकल। इसीलिए कुरान ने कहा नून वल कलम वमा यस्तुरून, नून और कसम है कलम की। क्यों कसम खाई? उसकी अहमियत को वाजे करने के लिए, उसकी फजीलत को दिखाने के लिए कि कलम को मामूली नहीं समझो, ये इल्म की तरसील का जरिया है। कलम के जरिए इल्म की इशात होती, इल्म फैलता है। पता ये चला कि निकाह नबुवत और रिसालत में इल्म की अहमियत है, और खुद नबी पाक अलैहिस्सलातु वस्सलाम जो इल्म का मरकज और मंबा हैं, बल्कि इल्म नहीं उलूम का, सारे उलूम बारगाह रिसालत से निकले, सारे उलूम, और हुजूर अलैहिस्सलातु वस्सलाम की जात इन तमाम उलूम का मरकज और मंबा। और कमाल की बात ये कि जिस जात से ये सारे उलूम निकले, जिस जात के फैज से इन सारे ने इस्तेफादा किया, उस जात ने किसी से इल्म लिया ही नहीं, किसी से पढ़ा ही नहीं, पढ़ा किससे? खालिक कायनात। कुरान कहता है अर रहमान अल्लमल कुरान, वो रहमान है जिसने अपने हबीब को कुरान सिखा दिया। अल्लाह तबारक व तआला से पढ़, और वही सारा इल्म सहाबा को, फिर उन्होंने ताबईन को, फिर तबे ताबईन, फिर बुजुर्गान दीन, फिर औलिया कामिलीन, आइमा मुज्तहिदीन, सिलसिला चलते 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 यहां तक पहुंच गया और कयामत तक चलता रहे। लेकिन मरकज और मंबा ज़ात पाक मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। पता ये चला कि इल्म के हासिल करने पर जोर दिया गया, क्यों? इसलिए कि इल्म इंसान को हकीकत में इंसान बनाता, इल्म इंसान को तहजीब सिखाता है, इल्म इंसान के अंदर अदब पैदा करता है, इल्म इंसान के अंदर वक़ार पैदा करता है, इल्म इंसान को जिंदगी गुजारने का तरीका बताता है, इल्म इंसान को खुदा तक पहुंचाता है, और इल्म इंसान को दुनिया और आखिरत में कामयाबी अता करता है। हजरत अली करम अल्लाह ताला वजहुल करीम से किसी ने पूछा कि इल्म और दौलत में क्या फर्क है? फरमाया दौलत खर्च करने से खर्च हो जाती है, खत्म हो जाती है, और इल्म को जितना खर्च किया जाए उतना ही बढ़ता। आप किसी को इल्म दें तो आपके पास से चला गया नहीं, और महफूज हो जाएगा, यानी जब आप पढ़ाएंगे तो इल्म और मुस्तहजर हो जाएगा। पढ़ाने वाले का इल्म हाजिर होता है, मुदर्रिस का इल्म हाजिर होता है जो पढ़ाता है। फिर फरमाया दौलतमंद के दुश्मन ज्यादा होते हैं और आलिम के दोस्त ज्यादा होते। दौलतमंद को सोचते चोरी कर ले, इसको मार के माल ले ले, इसके घर पे डाका डाल ले, चोरी कर ले, दुश्मन ज्यादा है दौलत की वजह से, लेकिन जो आलिम है उसके दोस्त ज्यादा, वो जहां निकल जाए सब अदब एहतराम हो रहा। इसीलिए जितने भी सही हुक्मरान थे इल्म की अहमियत को जानते थे, और जिससे इल्म हासिल करते थे उसका अदब भी जानते थे, यानी जिससे इल्म हासिल किया जाए उसका अदब भी लाजिम है। हारून रशीद अपने बेटे मामून को लेकर गया एक बुजुर्ग के पास, हुजूर इसे सिखा दीजिए, इल्म सिखा दीजिए, मेरा बेटा है शहजादा है। अब जाहिर है वो खलीफा था तो उसका बेटा शहजादा, बड़ी इज्जत है कि भाई ये खलीफा का बेटा, इसको अगर अलहदा पढ़ा दें तो فرمایا نہیں سب کے ساتھ پڑے گا, سب برابر ہیں, کوئی شہزادہ نہیں ہے. اچھا یا اس کو تھوڑا سا پہلے پڑھا دے. نہیں جب سب کو پڑھاؤں گا جب بھی پڑھاؤں, نہ الگ پڑھاؤں گا نہ پہلے پڑھاؤں. اچھا اگر محل میں آ کے پڑھا دے. نہیں یہیں آ کے پڑھے گا. ٹھیک ہے پڑھنا شروع ہو گیا. ایک دن ہارون رشید کی سواری گزر رہی, خلیفہ, خلیفہ وقت یعنی جیسے آج کا وزیر اعظم یا صدر. اس نے دیکھا اس کا بیٹا ہاتھ میں لوٹا لیے ہوئے اپنے استاد کو وضو کرا رہا, اور وضو ہو چکا صرف پیر دھونے باقی تھے. تو یہ لوٹے سے پانی ڈال رہا ہے اور جو استاد محترم ہے اپنے پیر کو مل رہے ہیں, ملتے ہیں نا وضو میں. یہ بھی یاد رکھیے, بعض لوگوں کو دیکھا کہ وضو میں ٹوٹی کھولی پیر ایسے ایسے گھمائے چلے گئے, یہ غلط ہے. انگلیوں میں خلال کیجیے ایسے, ہاتھوں میں بھی پیروں میں بھی, اور تاکہ کوئی جگہ خشک نہ رہ جائے. نیچے بھی ہاتھ پھیریے پیر کے, ایڑی میں, تلوے پہ, ہر جگہ اچھی طرح ملیے, ورنہ لوگ اس میں دھیان نہیں کرتے. ٹوٹی کھولی ایسے گھمائے چلے گئے, پتہ چلا ایڑی پوری خشک رہ گئی, پیچھے سے خشک رہ گیا, کوئی پرواہ نہیں, وضو نہیں ہوگا. وضو کریں, مکمل وضو کریں, صحیح طریقے سے کریں. اسی لیے سرکار نے فرمایا ہر اعضا کو تین تین بار دھو. تین بار دھونا سنت ہے. سنت جو ہیں وہ ارکان کی تکمیل کرتی ہیں. اگر آپ ایک مرتبہ دھو لیں وضو ہو جائے گا, لیکن تین مرتبہ دھوئیں گے تو کوئی حصہ خشک رہے گا ہی نہیں. ایک مرتبہ دھوئے نا خشک رہ گیا, دوسری مرتبہ میں, تیسری مرتبہ میں ہو ہی نہیں سکتا کہ کوئی حصہ خشک رہ جائے. پتہ چلا کہ سنت نے اعمال کو نکھارا ہے اور سنت نے ان اعمال کو سنوارا ہے. حضور علیہ الصلوۃ والسلام کی سنتیں اسی لیے ہیں. تو ہارون رشید نے دیکھا کہ بیٹا لوٹا لے کے پانی ڈال رہا اور استاد محترم کا وضو ہو چکا, صرف پیر دھونے باقی تھے, اپنے ہاتھ سے مل رہے ہیں پیر کو. اس نے فوراً سواری روک دی, کہا میں نے اس لیے اس کو بھیجا تھا آپ کے پاس. اب لوگوں نے دیکھا کہ شاید خلیفہ کو غصہ آ گیا کہ میرا بیٹا اور وضو کرائے, لیکن وہاں معاملہ ہی کچھ اور تھا. میں نے آپ کے پاس اس لیے بھیجا تھا, حضور میں نے تو اس لیے بھیجا تھا آپ اس کو ادب سکھائیں. آپ نے اس کو یہ کیوں نہیں سکھایا کہ یہ ایک ہاتھ سے پانی ڈالے دوسرے ہاتھ سے آپ کے پیروں کو ملتا رہے؟ یہ کیوں نہیں ادب سکھایا آپ کو؟ ملنے کی ضرورت کیوں پیش آئی؟ استاد کا احترام اسے سکھائیے, ایک ہاتھ سے لوٹے سے پانی ڈالے اور دوسرے ہاتھ سے آپ کے پیروں کو ملتا رہے, آپ کو ملنے کی ضرورت نہ پڑے. یہ ہے علم کی اہمیت اور علم پڑھانے والے کی اہمیت اور اس کا ادب. یہ سب ہمیں بارگاہ رسالت سے مل رہا. جب ایک عام استاد کا ادب یہ ہے جس سے ہم یہ علم حاصل کریں, تو جس سے سارے علوم ملے اس کا ادب کتنا ہو. جس سے سارے علوم ملے, جس نے ہمیں انسان بنایا, انسان کو جینے کا طریقہ بتایا اور انسان کو انسانیت کے مرتبے تک پہنچایا, اس کا پھر ادب اور مقام کتنا ہوگا. اسی لیے صحابہ اکرام حضور اکرم صلی اللہ علیہ وسلم کے جسم مبارک سے لگے ہوئے پانی کو بھی زمین پر نہیں گرنے دیتے تھے, ہاتھوں پہ لے لیتے, چادر پہ لے لیتے, رومال پہ لے لیتے اور اپنے اوپر ڈالتے, اپنے چہروں پر, اپنے جسموں پر ملتے. پتہ چلا کہ علم کی اہمیت. تو اسلام نے اس پر زور دیا اور نبی پاک علیہ الصلاۃ والسلام صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین کو بھیجتے تھے فلاں علاقے میں جاؤ, وہ جا کر اسلام کی تعلیمات لوگوں کو پہنچاتے تھے اور نہایت آسان طریقے سے, بہترین طریقے سے. اب اس میں ایک مسئلہ اور ہے, ہماری کیفیت کیا ہے؟ اگر ہمیں کوئی مسئلہ معلوم ہو اور کوئی آدمی غلط کر رہا ہے, فوراً اس کو ٹوک دیں گے, بھائی کیا کر رہے ہو, ڈر غلط ہے, یہ نماز پڑھی ہے تم نے, بھاگ جاؤ یہاں سے, نماز پڑھنی نہیں آتی تمہیں. وہ بیچارہ پڑھے گا دوبارہ. یہ طریقہ ہے تبلیغ کا. ایک مسئلہ کسی کو معلوم ہو جائے, وہ سمجھتا ہے میں تو عالم بن گیا, میں تو مفتی بن گیا, محدث بن گیا, ذرا سا کوئی غلطی کر رہا فوراً ٹوک رہا ہے. طریقہ یہ نہیں. اسلام کا طریقہ کیا ہے؟ آپ کسی کو سمجھائیں اس کی عزت نفس مجروح نہ ہو. بات سمجھ رہے ہیں؟ عزت نفس مجروح نہ ہو. ہر ایک کی عزت ہے نا. اگر اس مجمع میں میں کسی کو ڈانٹ دوں تب سب دیکھیں گے نا کس کو ڈانٹ پڑی, اور جس کو ڈانٹ پڑی اس کا کیا حال ہوگا, وہ دوبارہ آئے گا ہی نہیں. मेरी बेइज्जती हो गई सबके सामने। तरीका क्या है, अगर आप देखते हैं कोई आदमी नमाज में, वुजू में या अरकान इस्लाम में किसी ऐसी चीज़ में गलती कर रहा और आप उस मसले को जानते हैं, अलहदा में बेहतर तरीके से आप वो मसला समझाते, आपने इस तरह किया, ऐसा नहीं है, तरीका इस तरह है, आइंदा आप नमाज पढ़ें आप इस तरह, यानी इतनी मीठी जबान में आप समझाएं, इतने अखलाक से समझाएं कि आपकी बात को कबूल कर ले। आप कहे भाई क्या कर रहे हो, चलो भागो यहां से, वो आएगा दोबारा, वो तो नमाज पढ़ते पढ़ते छोड़ के भाग जाएगा, दोबारा वो कदम नहीं रखेगा। एक वाकया जो मैं पहले भी सुना चुका हूं, जो ईमान को ताजा कर दे, और तरीका तालीमात इस्लामी फैलाने का, हजरत हसनैन करीमैन रदी अल्लाह ताला अन्हुमा, दोनों भाई गुजर रहे, देखा एक बूढ़े आदमी वुजू कर रहे और वुजू में सरासर गलतियां कर रहे और हैं उम्र रसीदा बूढ़े आदमी। अब ये दोनों जाहिर है उनसे उम्र में कम है, इमाम हसन हुसैन रदी अल्लाह ताला अन्हु। अब आप देखें इस्लाम की तालीमात फैलाने का बेहतरीन तरीका कैसा, आपस में गुफ्तगू की, ये बड़े साहब जो वजू कर रहे हैं ये तो बड़ी गलत तरीके से कर रहे हैं, हम इनको कैसे समझाएं, और फिर ये भी एहसास है कि ये उम्र में हमसे बड़े हैं हम छोटे, हम तो कोई ख्याल ही नहीं करते, कोई बड़ा हो छोटा हो उसको डांट दिया, अदब भी मलहूज है, हालांकि सरदार नौजवानाने जन्नत, जन्नती नौजवानों के सरदार हैं, किसी को डांट दें तो कोई बोलेगा अरे ये तो सरकार के नवासे हैं, ये तो अली और फातिमा के जिगर गोशे हैं, लेकिन अदब एहतराम बड़ों का, आपस में गुफ्तगू की, इनको कैसे समझाएं। अब देखो तरीका कितना बेहतरीन है, मैं पहले भी सुना चुका हूं, शायद आपको याद हो, खुदा करे के याद हो, खैर बहरहाल, लेकिन अब सुन लो तो अब याद रखना। दोनों भाइयों ने आपस में गुफ्तगू की और बड़े भाई सैयदना इमाम हसन रदी अल्लाह ताला नु आगे बढ़े, जाकर बड़े साहब को सलाम की, वालेकुम अस्सलाम, देखा के कहा देखिए मैं हसन हूं, ये मेरा भाई हुसैन, हम दोनों इस बात में गुफ्तगू कर रहे हैं कि कौन अच्छा वजू करता, तरीका देखो समझाने का, उनको कुछ नहीं कहा कि आप वजू में गलती कर रहे हैं, दोनों आपस में कहते मैं हसन हूं, मैं कहता हूं मैं इससे अच्छा वजू करता हूं, और ये मेरा भाई हुसैन, ये कहता नहीं मैं आपसे अच्छा वजू करता हूं, तो अब हम दोनों आपके सामने वजू करते हैं, आप देख लें हम में से किसने अच्छा वजू किया, किसने अच्छा वजू किया। बूढ़ा शख्स हैरान देख रहा, बैठ गए वजू करने के, इमाम हसन और उधर इमाम हुसैन, उसने देखा उसकी आंखों से आंसू जारी, उसने कहा शहजादे तुम्हारे वजू में गलती होगी, अरे जिसने अली शेर खुदा की गोद में आंख खोली उसके वजू में गलती, जो खातून ने जन्नत का लखते जिगर उसके वजू में गलती है, जो नौजवाना ने जन्नत का सरदार उसके वजू में गलती, खुदा की कसम मैंने गलत वजू किया था, तुमने बिल्कुल सही किया। मैंने गलती की थी, तुम्हारा वजू बिल्कुल सही है, तुमने बेहतरीन तरीके से एक बात मुझ तक पहुंचा दी, अब मैं इसी तरह वजू करूंगा जैसा तुम दोनों ने किया। यह है तरीका पहुंचाने का, तालीमात इस्लामी को बेहतर, आसान, सहल, मोहब्बत और क्या कहना चाहिए, यानी बेहतरीन तरीके से पहुंचा दी, अदब भी मलहूज रहा, डांटा भी नहीं, झिड़का भी नहीं, बड़े का अदब भी मलहूज रखा और एक बेहतरीन बात बेहतरीन तरीके से पहुंचा दी, उसकी आंखों में आंसू, उनका नहीं मेरा वजू गलत है तुम्हारा सही, तुमने वजू करके मुझे बता दिया कि वजू किस तरह होता, और अगर इसके बरक्स होता जाके कहते बड़े मियाँ आपका वजू सही नहीं है, गलती कर रहे हैं आप, इतने बड़े हो गए आपको तमीज नहीं, वजू कैसे करते, ये भी तरीका, वो मानता, हो सकता है मान लेता, लेकिन उसकी इज्जत नफ्स मजरूह हो जाती, शर्मिंदा हो जाता, उसको शर्मिंदा भी नहीं किया, उसका एहतराम भी मलहूज रखा, उसके बड़ेपन को कायम भी रखा और बेहतरीन बात बेहतरीन तरीके से पहुंचा था। यह है इस्लाम की तालीम। फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, मन खरजा फी तलब अल इल्मी, मन खरजा फी तलब अल इल्मी, जो इल्म हासिल करने के लिए निकला, فَهُوَ فِي سَبِيلِ اللَّهِ, وہ اللہ کے راستے میں ہے. حَتَّى يَرْجِ, یہاں تک کہ لوٹے. جو بھی علم حاصل کرنے کے لیے نکلا, جب تک وہ واپس لوٹتا ہے اللہ کے راستے میں, فی سبیل اللہ, اللہ کے راستے میں. علم کی اہمیت یہ ہے. اسی لیے صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین ایک حدیث کو حاصل کرنے کے لیے ہزاروں میل کا سفر طے کرتے, اور سفر بھی اس زمانے کے 1400 سال پہلے. آج تو آپ گاڑی میں بیٹھیں 2 گھنٹے میں حیدرآباد, 6 گھنٹے میں سکھر, اور آگے بڑھیں تو پھر پنجاب کی طرف پہنچ جائیں گاڑی میں نا, اور جہاز میں جائیں تو اور جلدی چلے. اس وقت جہاز نہیں ہے, گاڑی نہیں ہے, موٹر سائیکل نہیں ہے, سائیکل بھی نہیں ہے, گھوڑا, اونٹ, گرمی یا سردی, بچاؤ کا کوئی طریقہ نہیں. بھائی گاڑی میں آپ سفر کر رہے ہیں, آپ نے شیشے چڑھا دیے, ہیٹر آن کر دیا, سردی کا احساس بھی نہیں, آرام سے چلے جا رہے. نہ گرد و غبار ہے, نہ کچھ ہے, نہ کوئی ہوا آ رہی ہے, ہیٹر کھول دیا, گرم ہوا آ رہی. اور اگر گرمی کا موسم ہے, آپ نے شیشے چڑھائے, اے سی کھول دیا, آرام سے چلے جا رہے. اس زمانے کے سفر کو دیکھو, تصور کرو, گھوڑوں پر, اونٹوں پر سردی سے بچاؤ کی کیا صورت ہے؟ بس جو کپڑے پہن لیے, جو گرد و غبار اڑ رہا ہے یہاں سے باندھ لیا رومال, صرف آنکھیں کھلی ہیں, چلے جا رہے. جب تھک گئے, اب کھلا میدان ہے, کہاں پر خیمہ لگا دیا, وہیں بیٹھ گئے. خیمے میں سردی سے بچاؤ ہو سکتا ہے؟ یا گرمی سے بچاؤ کی کوئی صورت ہے؟ صرف دھوپ سے آپ بچ سکتے ہیں. اگر شدید گرمی ہے تو گرمی ہے, اور شدید سردی ہے, کہیں برف باری ہو رہی ہے, تب بھی وہی کیفے. اس زمانے میں جب اونٹوں پر, گھوڑوں پر سفر ہو رہا تھا, حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ 70 یا 80 سال کی عمر میں ان کو پتا چلتا ہے کہ ایک حدیث بصرہ میں ایک صحابی ہیں ان کے پاس ہے, فوراً مدینے سے روانہ ہو گئے. ایک حدیث سننے کے لیے مدینے سے روانہ ہو, اور مدینہ منورہ سے بصرہ تک فاصلہ, آج کل تو کوئی مسئلہ نہیں, جہاز میں بیٹھے پہنچے, 1 گھنٹے میں 2 گھنٹے میں 3 گھنٹے. بوڑھے شخص, ایک بوڑھا آدمی 70-80 سال کی عمر, کمزوری پیدا ہو جاتی ہے, لیکن شوق کیا ہے, حضور کی حدیث میں سن لو. اور حالانکہ وہ حدیث ان کے پاس بھی تھی, حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ, ان کے پاس بھی وہ حدیث تھی, لیکن اس لیے کہ شاید میں نے جو سنی ہے اس میں کوئی اور بات ہو, اور انہوں نے سنی ہے تو کچھ زیادہ سرکار نے فرمایا ہو, اس کے حصول کے لیے چلے. اس زمانے میں سفر کرتے کرتے, دن رات سفر کرتے کرتے وہاں پہنچے, ان کے دروازے پر دستک دی. جیسے ہی دروازہ کھول, گھری جلیل القدر صحابی, میزبان رسول صلی اللہ علیہ وسلم, یہ ان کا لقب. آپ جانتے ہیں, جب حضور پرنور صلی اللہ علیہ وسلم مدینہ طیبہ تشریف لائے تو ہر ایک کی خواہش تھی سرکار میرے ہاں. اوٹنی پہ حضور پرنور صلی اللہ علیہ وسلم جلوہ افروز ہیں, رونق افروز ہیں, اور ہر صحابی کی خواہش سرکار ادھر آ جائیں, سرکار ادھر آ جائیں. سرکار فرمایا چھوڑ دو اس کو, یہ مامور من اللہ ہے, جہاں یہ بیٹھ جائے گی وہیں ہمارا قیام. کیسا فیصلہ فرمایا, حضور بھی کسی کا دل توڑنا نہیں چاہتے. ارے یہ تو میرے عاشق ہیں, یہ تو میرے غلام ہیں, یہ ہر کوئی چاہتا میں ان کے یہاں جاؤں. اگر میں کہوں گا اس کے یہاں تو اس کا دل ٹوٹے گا, اگر میں کہوں گا اس کے یہاں تو اس کا دل ٹوٹے گا. اور خالق کائنات نے بھی یقیناً وہی کر دی ہوگی, محبوب ان کا دل نہ ٹوٹ جائے, آپ اٹھنی پر ہی چھوڑ دیں, جہاں ہم چاہیں گے اٹھنی وہیں بیٹھے گی. اب وہ دیکھ رہی, گھوم رہی, حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کے مقام پر, جو ان کا مقام تھا, گھر تھا وہیں. اوٹنی کو کس نے بتا دیا یہاں بیٹھنا؟ ارے وہ تو جانور ہے, جانور تو کہیں بھی بیٹھ سکتا ہے, لیکن وہ سواری کا کمال نہیں تھا, وہ سوار کا کمال. وہ جہاں چاہیں گے وہیں تو بیٹھ گئی, اور لقب ہو گیا میزبان رسول صلی اللہ علیہ وسلم, حضور کی میزبانی کرنے والے. اور ان کی کیفیت کیا تھی, جب نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں کھانا پیش کرتے تھے, اور سرکار جس جگہ سے اپنی مبارک انگلیاں رکھ کر تناول فرماتے تھے, جب کھانا بچ کر اوپر جاتا تھا تو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ پلیٹ کو دیکھتے تھے, کہاں سرکار کی انگلیاں لگی ہیں, اسی جگہ سے نکال کے کھاتے, اسی مقام سے. یہاں میرے آقا کی مبارک مقدس انگلیاں لگی, اتنی محبت. ایک مرتبہ ایک گھڑا مٹکا کہیں جس میں پانی بھرا ہوتا ہے, کیونکہ پہلے سرکار نے نیچے قیام فرمایا, کہا نہیں حضور آپ اوپر, کہا نہیں ہم نیچے. پہلے دن سرکار یہ بے ادبی ہے میں اوپر آپ نیچے, فرمایا نہیں ہمارا حکم ہے جاؤ. اب حکم تو چلے گئے, دونوں نے میاں بیوی نے چھت کے کونوں پر بیٹھ کر رات گزاری کہ کہیں بے ادبی نہ ہو جائے, ادھر سرکار نیچے اسی مقام پر ہم اوپر نہ بیٹھ جائیں, چھت کے کونوں پر رات گزاری. اور اسی دوران مٹکا ٹوٹ گیا جس میں پانی بھرا ہوا تھا, اور سردی, اب خدشہ ہے کہ پانی اوپر سے نیچے آ جائے تو کیا ہوگا, گستاخی ہو جائے گی, بے ادبی ہو جائے گی, آقا نیچے پانی اوپر سے گرے گا. کمبل نکال کر ڈال دیا خوش کرنے کے لیے کہ پانی نیچے نہ جائے, اور سخت سردی, اور خود دونوں نے سردی میں رات گزاری. آقا تو جانتے ہیں اوپر کیا ہو رہا, وہ تو جانتے ہیں, وہ تو اس سے اوپر کا بھی جانتے ہیں تو اس سے اوپر کا نہیں جانتے ہوں, وہ تو سب کچھ جانتے. جب یہ نیچے آئے سرکار نے فرمایا تم نے رات کو جو کچھ کیا اللہ تبارک و تعالیٰ کو وہ پسند آ گیا. بتایا نہیں کہ ہم نے کیا کیا, مٹکا ٹوٹا, پانی بہا, ہم نے کمبل یا لحاف ڈالا, کچھ نہیں بتایا. حضور کو پتا ہے, سرکار پہلے جانتے, تم نے جو کچھ رات کو عمل کیا اللہ کو پسند آ گیا. تو وہ صحابی اور صحابہ کے دل میں ان کی بڑی عزت, بڑی اہمیت. جب انہوں نے دروازے پہ دستک دی, جن صحابی کے گھر گئے تھے دروازہ کھلا رہی, ابو ایوب انصاری رضی اللہ تعالیٰ, آئیے آئیے تشریف لائی. فرمایا نہیں ایک بات کے لیے آیا ہوں. کیا؟ تمہیں وہ حدیث پتا ہے فلاں حدیث؟ ہاں مجھے پتا ہے, فوراً مجھے سنا دو. انہوں نے پڑھ کر سنائی, ہاں الحمدللہ یہی حدیث, ٹھیک ہے السلام علیکم میں جا رہا ہوں. ارے آپ بیٹھے کچھ کہیں؟ کہا نہیں, یہی سننے کے لیے تو آیا تھا. فوراً گھوڑے پہ سوار ہوئے واپس مدینے. یہ ہے صحابہ کے علم کی طلب میں نکلنا, ان کا شوق, ان کا ذوق. ایک حدیث کے لیے ہزاروں میل کا سفر طے کیا, آرام نہیں کیا, کھایا پیا نہیں, حدیث لی اور پھر واپس چلے گئے. اپنی زندگیاں وقف کر دیں سرکار کی احادیث کو حاصل کرنے میں. وہ جانتے تھے کہ یہ ایک نعمت عظمیٰ ہے, اور آج جو ہمارے پاس احادیث کا ذخیرہ موجود ہے یہ ان صحابہ کا ہم پر احسان ہے. اگر وہ اتنی محنت نہیں کرتے تو ہم تک کیسے پہنچتے؟ ہم دور افتادہ لوگ 1400 سال کے بعد پیدا ہونے والے, پیچھے ڈال دیے گئے, وہ تو اس زمانے میں. لیکن ایک ایک حدیث کو محفوظ کیا, ہزاروں میل کا سفر کیا, اور اس میں انہوں نے ہمیں یہ بتایا کہ دیکھو علم کی طلب میں جتنی بھی دور جانا پڑے تم جاؤ اور علم حاصل کرو جتنی دور جانا پڑے. پھر یہ سلسلہ چلتا رہا, پھر وہ احادیث صحابہ سے تابعین, پھر تبع تابعین, پھر بزرگان دین, آئمہ مجتہدین, اولیاء کاملین, چلتے چلتے ہم گناہگاروں تک وہ ذخیرہ صحیح حالت میں پہنچ گیا. اور آج ہم مسلمان سینہ ٹھوک کر ببانگے دہل کہہ سکتے ہیں ہمارے نبی صلی اللہ علیہ وسلم کی اتنے ہزار احادیث ہم تک پہنچ گئی, محفوظ ہیں. جبکہ یہودی عیسائی سوائے چند اقوال کے, حضرت عیسیٰ یا حضرت موسیٰ علیہ السلام کے چند اقوال کے کچھ نہیں بیان کر سکتے, مسلمان سب کچھ بیان کر سکتے. آخری بات کر کے اپنی گفتگو کو مکمل کروں, اور وہ یہ ہے کہ جب یہ تمام چیزیں آپ نے سن لی کہ علم کی اہمیت, علم کی فضیلت, سرکار نے قیدیوں کا فدیہ ہی یہی رکھ دیا کہ 10 مسلمانوں کو ایک قیدی پڑھنا لکھنا سکھائے اور پھر اس کو آزاد کر دیا, اب اس دور میں ہم پر لازم ہے کہ ہم علم حاصل کریں. اور یاد رکھو علم کے لیے عمر کی قید نہیں ہے. آپ کہیں میں بہت بڑا ہو گیا میں کیسے حاصل کروں, آپ کر سکتے ہیں. سب سے پہلے جتنے حضرات یہاں موجود ہیں یا یہ نصیحت جو نیٹ پر چلے گی, جتنے حضرات سنیں گے ان سب کے لیے سب سے پہلے قرآن مجید فرقان حمید کو پڑھنا سیکھیے. اگر نہیں سیکھا, حفظ کرنا تو خیر ایک کمال ہے, ایک فضیلت ہے, لیکن اگر حفظ نہیں کر سکتے کم سے کم 10 سورتیں الم ترہ کیف سے لے کر ورناس تک, یہ 10 سورتیں ہر ایک کو یاد ہونی چاہیے تاکہ اپنی نماز صحیح طور پر ادا کر سکے. اور یہ کوئی مشکل نہیں ہے, آپ کر سکتے. قرآن مجید فرقان حمید لے کے بیٹھ جائیے, آپ کہیں گے مجھے یاد نہیں رہتا, مجھے فلاں چیز بھول جاتا ہوں, یہ ہو جاتا ہوں. ارے قرآن یاد کرنا تمہارا کمال نہیں ہے, یہ قرآن کا کمال ہے. 9 سال کا بچہ یاد کرے اسے یاد ہو جائے, 17 साल का जवान याद करे उसे याद हो जाए, 80 साल का बूढ़ा याद करे उसे याद हो। बहुत से लोगों ने तो बगैर उस्ताद के कुरान पढ़ा है और हिफ्ज किया है। तो पहली चीज ये है, जितने भी मुरीदीन मुतकदीन मुतवस्सलीन यहां मौजूद है उनके लिए ये हुक्म है कि कुरान मजीद फरकान हमीद को पढ़ना सीखें। अगर आपने नहीं सीखा, अगर सीख लिया तो बहुत अच्छा है, किसी मस्जिद में आप बैठ जाइए, किसी अपने किसी ना किसी ने तो कुरान पढ़ा होगा, उसके बाद बैठ जाइए, आप पढ़ना शुरू कर दीजिए और कोशिश करें कि कम से कम 10 सूरतें आपको याद हों, इससे ज्यादा हो तो सुभान अल्लाह। फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, जिस दिल में कुरान का कोई हिस्सा महफूज नहीं है वो उजड़े हुए घर की तरह, उजड़े हुए घर की तरह। इसलिए अपने सीनों में कुरान को महफूज करो। कम से कम शरीयत का इतना इल्म हर मुसलमान मर्द औरत आकिल और बालिग पर लाजिम है जिससे वो अपने दीन पर सही तौर पर अमल कर सके। तहारत और पाकीजगी के मसाइल ये जानना जरूरी है। आप ये नहीं सोचे कोई आकर हमें बताएगा, आप खुद सीखिए। इल्म सिखाना फर्ज नहीं है, सीखना फर्ज है। सीखो, खुद पूछो जाकर, और पूछने में कोई शर्म नहीं है। छोटे से भी पूछा जा सकता है, बड़े से भी पूछा जा सकता है। उलमा मौजूद हैं, पढ़ाने के लिए हुफाज मौजूद हैं, कुर्रा मौजूद हैं। इंसान पढ़ना चाहे पढ़ सकता। और अगर आपको इल्म है और आप देखते हैं कि कोई आदमी ऐसा है जिसे इल्म नहीं है, आप उसे बताइए, वो अमल करेगा, सवाब आपको मिले। ये एक सिलसिला चलना चाहिए। तो आज की इस नशिस्त का पैगाम क्या है, और ये मैं इसलिए कह रहा हूं कि अक्सर देखा गया कि जब कुरान खानी होती है और वो जो पारे तकसीम किए जाते हैं तो कह जी मैं तो पढ़ा हुआ नहीं हूं, रख दिया, दूसरे को दिया, उनका मैं चने पढ़ लूंगा, चने सोया में चने पढ़े जाते ना, कलमा में पढ़ लूंगा, खत्म ख्वाजगान में सूरह अलम नशरा जी पढ़े हुए नहीं, इसी तरह दीगर सूरते जी पढ़े हुए नहीं। क्यों क्यों पढ़े हुए नहीं? आप मुसलमान नहीं है, आपके पास टाइम नहीं है। ड्रामे देखने के लिए टाइम है, घूमने फिरने के लिए टाइम है, खेल तमाशों के लिए टाइम है, कुरान की एक सूरत याद करने के लिए टाइम नहीं है। टाइम निकालो, कयामत के दिन पूछा जाएगा, आप खुद पढ़ें, अपनी औलाद को पढ़ाएं, उसको सिखाएं, अपनी बीवी को सिखाएं। अगर वो नमाज नहीं जानती आप नमाज सिखाएं, नहीं पढ़ेगी आपसे पूछा जाएगा। और अगर आज आपने सिखा दिया और आपके कहने से वो पढ़ रही है, आपके पढ़ाने से आपकी औलाद कुरान पढ़ रही है, पढ़ेगा वो, कब्र में सवाब आपको मिले, ये अल्लाह रब्बुल आलमीन का करम। तो अगर आप खुद पढ़े हुए नहीं तो आज इसे ये तहैया कर लीजिएगा, आपको कहीं ना कहीं जाके पढ़ना, ठीक है, करेंगे नहीं करेंगे इंशाअल्लाह। और उसके बाद जो दीगर मसाइल हैं, नमाज के, गुस्ल के, तहारत के, वजू के, ये सारे, अगर इसमें कोई गलती है, कोई इबहाम है, कोई इश्तबा है, आप उसको क्लियर करें, उलमा से पूछें, कुर्रा से पूछें, हुफाज से पूछें, कुरान सही तौर पर पढ़ें। सही तौर पर सुनाने में कोई अर्ज नहीं है, आप किसी को सुना दीजिए कि मैं पढ़ रहा हूँ, आप सुने, मेरे तलफ़ुज़ में गलती तो नहीं, मेरे मखारिज में गलती तो नहीं, वो आपको सही कर देगा, आप पढ़ सकते, कोई मसला नहीं। और अगर आप इस सिलसिले में कोशिश करेंगे, अल्लाह रब्बुल आलमीन की तरफ से रहमतें बरकतों का नुज़ूल हो कि देखो ये आदमी कोशिश कर रहा है, ये सीख रहा है, और ये आज का सीखना कल आपको काम आए। यही आज की इस नशिस्त का पैगाम है। नबी पाक अलैहिस्सलाम ने इल्म की अहमियत पर जोर दिया, इल्म की फजीलत पर जोर दिया, और इल्म की तरसील का सहाबा को हुक्म दिया, इशात का हुक्म दिया। सहाबा इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन ने अपनी जिंदगियां इसमें गुजारी। सबसे अव्वल इल्म दीन, उसके बाद दुनियावी उलूम है, और दुनियावी उलूम से मना नहीं किया। आप हर इल्म सीख सकते हैं, लेकिन वो इल्म जो आपको दीन से दूर कर दे उसको हासिल ना कीजिए। ऐसे उलूम भी हैं जो इल्म आपको दीन से दूर कर दे या दीन पर एतराज करने का मौका दे, उस इल्म को छोड़ दो, बाकी जितने उलूम हैं आप सीख सकते हैं। इस्लाम ने मना नहीं किया, लेकिन अव्वल दर्जा जो है इल्म दीन का है, और उसमें सबसे पहले कुरान मजीद फरकान हमीद। हमारे दीन की बुनियाद कुरान है, माखज कुरान है, मरजा कुरान है, मरकज कुरान है, मंबा कुरान है, और यही कुरान नाजिल हुआ जात पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। तो एक खामोश कुरान है, एक बोलता हुआ कुरान, दोनों को लेकर चलना, बात समझ में आ गई। तो इसलिए आज ही से कोशिश करें जो नहीं पढ़े वो पढ़ने की कोशिश करें। और मैंने पहले बात क्लियर कर दी कि कोई इसमें शर्म की बात नहीं। आपकी कितनी उम्र हो जाए, आप सोचें कि मैं इतना बड़ा हो गया मैं कुरान कैसे पढ़ूं, आप पढ़ सकते हैं, इसमें आपको ज़्यादा अजर मिले। पहले मैं एक हदीस शरीफ आपको बयान कर चुका हूँ, नबी पाक अलैहिस्सलाम ने फरमाया, हदीस का मफहूम यह है, एक आदमी रवानी से कुरान पढ़ता है, एक अटक अटक कर पढ़ता है, यानी उसकी जबान में लुकनत है या उसको पढ़ना नहीं आता लेकिन फिर भी कोशिश करता है। तो सरकार ने फरमाया जो रवानी से पढ़ता है उसे एक अजर मिलेगा और जो अटक अटक के पढ़ता है उसे दो मिले। दो क्यों मिलेंगे? इसलिए कि पढ़ने में मुश्किल है तब भी पढ़ रहा, परेशानी है तब भी पढ़ रहा है, जबान में लुकनत है तब भी पढ़ रहा है, तो इसको दो अजर मिले। ये अल्लाह तबारक व तआला का करम। तो हमें चाहिए कि हम सबसे पहले कुरान मजीद फुरकान हमीद को पढ़ें, उसको समझें, उस पर अमल करें। इसी में फलाह है, इसी में नजात है, इसी में कामयाबी है। अल्लाह तबारक व तआला हम सबको कुरान मजीद फुरकान हमीद को पढ़ने, इसको समझने और इस पर अमल करने की तौफीक अता। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ़ कर, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह हमें दीन की समझ अता फरमा, दीन के अहकामात पर अमल करने की तौफीक अता फरमा, कुरान के अहकामात पर अमल करने की तौफीक अता फरमा, हमें कुरान और साहिब कुरान सल्लल्लाहु अलैहि वसल्लम की शफाअत से मुशर्रफ फरमा। ऐ इलाहुल आलमीन ये तमाम हजरात और ख़वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उमर में बरकत अता फरमा, इनके रोज़गार में तरक्की अता फरमा, इनकी ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाहु व मलाइकतहु युसल्लूना अलन्नबी या अय्युहल्लज़ीना आमनू सल्लु अलैहि व सल्लिमु तस्लीमा। अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि सय्यिदिना मौलाना मुहम्मद सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल क़य्यूम। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल हम्दुलिल्लाहि रब्बिल आलमीन।